नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल साउन महिनाको 17 गते बिहिबार, श्रावण कृष्ण द्वादशी, तदनुसार अगस्त 1 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। उच्च जोखिममा विमानस्थल र बस्ती, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपो सार्न पहल नहुँदा विमानस्थल र बस्ती जोखिममा शीर्षक र उपशीर्षकमा गोर्खापत्रले मुख्य समाचार छापेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा रहेको छ। त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामंगलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो। विमानस्थलको धावन मार्ग रनवेबाट 80 देखि 100 मिटर दूरीमा रहेको यो डिपोमा विमान वा अन्य दुर्घटना भए यसले राजधानीकै लागि उच्च जोखिम निम्त्याउँछ। हवाई इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनासँगै सो डिपोको स्थापना गरिएको थियो। निगमले हवाई इन्धन डिपोमा सुरक्षाका मापदण्ड अप्नाए पनि विमान वा अन्य सम्भावित दुर्घटनामा जुनसुकै बेला गम्भीर क्षति गर्न सक्ने उच्च सम्भावना रहेको छ। यही साउन 9 गते धावन मार्गबाट करिब 200 मिटरमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाले त्यो जोखिम अरू उच्च रहेको स्पष्ट देखाएको छ। उक्त दुर्घटना विमानस्थलको उत्तर पूर्वी क्षेत्रमा भयो। त्यही दुर्घटना विमानस्थलको दक्षिण पश्चिम क्षेत्रतिर भएको भए डिपोलाई प्रत्यक्ष असर पर्ने थियो। नेपाल आयल निगम हवाई इन्धन डिपो कार्यालय सिनामंगलका प्रमुख प्रदीप यादवले यो तथ्यलाई स्वीकार्दै भन्नुभयो, गत बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्स उत्तरतिरबाट उडेर दायाँ मोडेको भए डिपोमै परि ठूलो क्षति हुने थियो। यो डिपो अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड विपरीत रहेको छ। त्यही भएर आइकाओले डिपो त्यहाँबाट हटाउन नागरिक उड्डयन प्राधिकरण मार्फत नेपाल आयल निगमलाई 2 वर्ष अघि नै पत्राचार गरेको थियो, तर निगम व्यवस्थापनले भने डिपो सार्ने प्रक्रिया अगाडि बढ़ाएको छैन। नेपाल आयल निगमको हवाई इन्धन डिपो कार्यालय सिनामंगलका प्रमुख यादवले हवाई इन्धन डिपो उच्च जोखिम स्थानमा रहेकोले तत्काल सार्न अति आवश्यक रहेको बताउनुभयो। डिपो घनावस्ती र आइकाओको सुरक्षा मापदण्ड विपरीत स्थानमा रहेकाले तत्कालै सार्नुपर्ने देखिन्छ। कुनै घटना भयो भने डिपोका कारण स्थानीय बस्तीमा ठूलो जनधनको क्षति पुग्ने देखिन्छ। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज दासले विमानस्थल नजिक रहेको हवाई इन्धन डिपोमा अन्तर्राष्ट्रिय मान्यता अनुसार सुरक्षाका मापदण्ड अप्नाउनु पर्ने बताउनुभयो। उच्च जोखिममा विमानस्थल र बस्ती शीर्षकमा गोर्खापत्रले मुख्य समाचार छापेको छ। बिजुलीको बक्यौता उठाउनुपर्छ भन्ने संचालकद्वयसँग उल्टै स्पष्टीकरण शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार प्रकाशित गरेको छ। उद्योगहरूबाट बिजुलीको बक्यौता प्रिमियम महसूल उठाउनुपर्छ भनेर आवाज उठाउने विद्युत प्राधिकरणका संचालकद्वय भक्त बहादुर पुन र कपिल आचार्यलाई सरकारले स्पष्टीकरण सोधेको छ। बक्यौता नतिरेर लाइन काटिएका 6 उद्योगमा बिजुली जोड्ने 7 असारको प्राधिकरण संचालक समितिको निर्णयमा उहाँहरूले फरक मत राख्दै नोट अफ डिसेन्ट लेख्नु भएको थियो। यसैलाई सरकारको निर्देशन उल्लंघन गरेको भन्दै ऊर्जा मन्त्री दीपक खड्काले मंगलबार स्पष्टीकरण सोध्नु भएको हो। प्रधानमन्त्री नियुक्त भए लगत्तै केपी शर्मा ओलीले लाइन काटिएका उद्योगहरूमा तत्काल विद्युत जोड्न प्राधिकरणलाई निर्देशन दिनुभएको थियो, तर प्राधिकरणले सरकारले औपचारिक निर्णय नगरेसम्म जडान गर्न नसकिने अडान लिएपछि विद्युत नियमन आयोगको निर्णय मार्फत निर्देशन दिएको थियो। लगत्तै 7 असारमा ऊर्जा मन्त्री खड्काको अध्यक्षतामा बसेको प्राधिकरण संचालक समिति बैठकले 3 महिनाभित्र बक्यौता तिराउने शर्तमा विद्युत काटिएका 6 उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो, तर संचालकद्वय पुन र आचार्यले उक्त निर्णय प्राधिकरण ऐन तथा यसअघिको मन्त्री परिषद बैठकको निर्णय विपरीत भएको भन्दै लिखित असहमति राख्नु भएको थियो। के भन्छन् स्पष्टीकरण सोधिएका संचालकहरू उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ बिजुली प्रयोग गरेको पैसा तिर्नुपर्ने सामान्य सिद्धान्त हो तोकिएको दरमा प्राधिकरणले उठाउनुपर्ने बक्यौता असुली गर्नुपर्ने भनेर संचालक समिति बैठकमा जोरदार कुरा राखेको थिए संचालक समितिका आठैजना उपस्थित बैठकले बक्यौता तिर्नुपर्ने उद्योगको लाइन जोड्ने निर्णय बहुमतका आधारमा गर्न खोजेपछि यो कानूनी हिसाबले पनि गलत छ भनेर मैले नोट अफ डिसेन्ट लेखेको हुँ संचालक समिति सदस्य भक्त बहादुर पुनको भनाई हो यो यसै गरी संचालक समिति सदस्य कपिल आचार्यको भनाईलाई पनि नयाँ पत्रिकाले समावेश गरेको छ राज्य कोषमा आउनुपर्ने 8.25 अर्ब गुम्न दिनुहुँदैन भन्ने मनसायका साथ मैले ऐनमा भएको व्यवस्था अनुसार नै नोट अफ डिसेन्ट राखेको हुँ अख्तियार संसदीय समिति महालेखा लगायत निकायले समेत बक्यौता उठाउन निर्देशन दिएका छन् बक्यौता उठाउन अख्तियार महालेखा संसद अदालत सरकारी समिति र आयोगसम्मको निर्देशन तर सरकार छूट वा मिनाहाको योजनामा अर्को उपशीर्षकमा नयाँ पत्रिका लेख्छ उद्योगहरूको बक्यौता प्रिमियम महसुल उठाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोग महालेखा संसदीय समिति अदालत तथा सरकारले नै गठन गरेका विभिन्न समिति र आयोगहरूसम्मले निर्देशन र सुझाव दिएका छन् तर सरकारका गतिविधिले भने उद्योगीहरूलाई छूट दिने वा मिनाहा गर्ने संकेत गरेको छ जबकि केपी शर्मा ओली नेतृत्वकै विगतको सरकारले समेत बक्यौता असुल गर्ने निर्णय गरेको थियो बिजुलीको बक्यौता उठाउनुपर्छ भन्ने संचालकद्वयसँग उल्टै स्पष्टीकरण नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो संघीयता कि मन्त्री यता शीर्षकमा अन्नपूर्णको मुख्य समाचार छ संघीयतासँगै हरेक प्रदेशमा मन्त्री बन्ने होडबाजी चल्ने गरेको छ 2079 निर्वाचनपछि 7 प्रदेश सरकार फेरिएका छन् संघीयता जनतालाई सहजता दिने भन्दा पनि सांसदलाई मन्त्री बनाउने काममै केन्द्रित छ निर्वाचन भएको 1.5 वर्षको अवधिमा नै अधिकांश सांसदहरूले मन्त्री बन्ने अवसर पाइसकेका छन् नपाउने पनि कसरी मन्त्री पद हात भन्ने कसरतमा छन् यसले गर्दा संघीयताप्रति नै जनतामा नकारात्मक भावना पैदा भएको छ 2079 चुनाव भएता कुन प्रदेशमा कति मन्त्री भइसके अन्नपूर्णले यहाँ उल्लेख गरेको छ कोशी प्रदेशमा 93 जना सांसद संख्या रहेकोमा 29 जना मन्त्री भइसकेका छन् मधेस प्रदेशमा 107 जनामा 34 जना मन्त्री भइसकेका त्यसै गरी बागमती प्रदेशमा 110 सांसद संख्यामा 37 जना मन्त्री भइसकेका गण्डकी प्रदेशमा 60 सांसद संख्या रहेकोमा 17 जना मन्त्री भइसकेका लुम्बिनी प्रदेशमा 87 जनामा 54 जना मन्त्री भइसकेका त्यसै गरी कर्णाली प्रदेशमा 40 जना सांसद संख्या भएकोमा 18 जना मन्त्री भइसकेका र सुदूरपश्चिम प्रदेशमा 53 जना सांसद संख्या रहेकोमा 26 जना मन्त्री भइसकेका छन् संघीयता कि मन्त्री यता शीर्षकमा अन्नपूर्णको मुख्य समाचार रहेको छ बाढ़ीले राजधानीकै बस्ती डुबानमा शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ काठमाण्डु ललितपुर र भक्तपुरका अधिकांश नदी र खोला किनार अतिक्रमण हुँदा बाढ़ी र डुबान भएको छ मंगलबार मध्यरातीदेखि परेको पानीको सहज निकास नहुँदा तीनै जिल्लाका नदी र खोला किनारका बस्तीमा डुबान भएको हो विशेष गरी बागमती रूद्रमती धोबी खोला मनोहरा हनुमन्ते महादेव खोला गोदावरी खोलासहित सबै नदी खोलामा बहाव बढ़दा सयौं घर र बस्ती डुबानमा परेका हुन् बाढ़ीमा परेर काठमाण्डुमै एक व्यक्तिको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् जलस्रोतविद दीपक गेवालीले काठमाण्डु उपत्यकामा बागमती नदी सहित सबै खोलामाथि बस्ती विस्तार गर्दाको परिणाम स्वरूप बाहव क्षेत्र साँघुरिएर डुबान भएको बताउनुभयो उहाँले भन्नुभयो खेतमा बस्ती विस्तार भयो त्यतिले पुगेन खोला किनारको बाहव क्षेत्रमै अतिक्रमण हुन थाल्यो अहिले बाढ़ी र डुबानबाट प्रभावित क्षेत्र हेर्दा सबैमा खोलाको बाहव क्षेत्र मिचेको देखिन्छ बाढ़ी र पहिरोमा परेर काठमाण्डु महानगरपालिका 14 बल्खुमा 45 वर्षीय राम स्वरूप महतरा तथा भोजपुरको साल्पा सिलीछो गाउँपालिका 4 रमेश थारू र श्याम कुमार थारूको मृत्यु भएको छ। बाढ़ी र डुबानमा परि काठमाडौँ टोखा नगरपालिका 9 मनिषा बुढाथोकी र भोजपुरको साल्पा सिलीछोमा राम किशन थारू घाइते भएको प्रहरीले जनाएको छ। तीनै जिल्ला जलमग्न उपशीर्षकमा गोर्खापत्र लेख्छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार बाढ़ी र डुबानमा 142 घर परेका छन्। पहिरोले एउटा घरमा पूर्ण र अर्को घरमा आंशिक क्षति पुर्याएको छ। धोबी खोलाको बहाव क्षेत्र सहित बागमती नदीको किनारका बस्ती डुबानमा परेका छन्। ललितपुर प्रमुख जिल्लाधिकारी तुलसी बहादुर श्रेष्ठले बागमती नदी हनुमन्ते खोला मनोहरा खोलामा पानीको बहाव बढ्दा बागमती नदीको ललितपुरतर्फ धेरै क्षेत्रमा डुबान भएको बताउनुभयो। उहाँका अनुसार बाढ़ीको जोखिममा परेका 24 जनाको उद्धार गरिएको छ। महालक्ष्मी नगरपालिका 9 च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनको पहिलो तला डुबानमा परेको छ। भवनमा नेकपा एमालेको पार्टी कार्यालय रहेको छ। सोही ठाउँको च्यासल फुटबल मैदानमा पनि पानी पसेको छ। फुटबल मैदान बनाउँदा र उत्तरतर्फ काठमाडौँ वडा नम्बर 31 कार्यालयले नदीको बहाव क्षेत्र मिचेर संरचना विस्तार गर्दा बाढ़ीको पानी सिधै बस्तीमा पसेको हो। बाढ़ीले शंखमूल इमाडोलको किष्ट अस्पताल र पवन प्रकृति स्कूल आसपास डुबाएको छ। सानेपापको राम मन्दिर शंखमूल पार्क श्रमिक कान्ति कलेज ननस्टप बस पार्कमा बागमती नदीको बाढ़ी पसेको छ। कुपनडोल स्थित ललितपुर महानगरको 1 वडा कार्यालयमा पानी पसेको छ। महालक्ष्मी नगरपालिका 7 चाँगा थलीमा गोदावरी खोला बस्तीमा पसेको छ। प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार डुबानमा परेका 3 बालक 8 महिला 13 पुरूष गरी जम्मा 24 जनाको उद्धार गरिएको छ। भक्तपुरमा पनि 3 खोलाले वितण्डा मच्चाएको छ। प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले हनुमन्ते खोला महादेव खोला र घट्टे खोलामा बहाव बढ़दा भक्तपुरको सूर्य विनायक नगरपालिका 2, 4 र 8 डुबानमा परेको बताउनुभयो। उहाँका अनुसार मध्यपुर थिमी स्थित लोकन्थली मनोहरा सुकुम्बासी बस्ती क्षेत्र चाँगुनारायण नगरपालिका 1 र 2 डुबानमा परेका छन्। उहाँले 20 जनालाई राति नै उद्धार गरिएको र 20 गाड़ीमा क्षति पुगेको बताउनुभयो। उहाँले सूर्य विनायक नगरपालिका 4 35 घर चाँगुनारायणमा 30 घर भक्तपुर नगरपालिकामा 2 अस्पताल र 4 स्कूल तथा हनुमान घाट राम मन्दिर सल्लाघारी क्षेत्र डुबानमा पर्दा 22 घरमा पानी पसेको बताउनुभयो। उहाँले भन्नुभयो खोलाको बहाव क्षेत्रमा बनेका अधिकांश संरचनामा डुबान भई क्षति पुगेको छ। बाढ़ीले राजधानीकै बस्ती डुबानमा गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। यसै प्रसंगलाई यता नयाँ पत्रिकाले उपत्यकामा बाढ़ी तनावमा करिडोरवासी शीर्षकमा भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। बल्खु स्थित बागमती खोला नजिकै टहरामा बस्दै आइरहेकी न्याउनी माया तामाङलाई झरीले निदाउनै दिएन। खोलाको बहाव बढ्दै जाने डरमा निदाउनै सकिनन्। हेर्दा हेर्दै उहाँको टहरामा बिहान पख बाढ़ी नै पस्यो। बुधबार बिहान करिब 4 एकाएक कोठामा लेदो सहितको पानी छिर्न थालेपछि उहाँ अत्तालिनुभयो। निन्द्रामा रहेका 2 सन्तान र श्रीमानलाई ब्युझाउनुभयो। बाढ़ीले बगाउने डरमा उहाँहरू बल्खु पुल नजिकैको मुख्य सड़कमा निस्किनुभयो। उपत्यकामा बाढ़ी तनावमा करिडोरवासी नयाँ पत्रिकाको भित्री पृष्ठको समाचारको शीर्षक हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग कानून निर्माण सरकारको प्राथमिकतामा शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। गृहमन्त्री रमेश लेखकले सुरक्षा निकाय र प्रशासनसँग सम्बन्धित नयाँ कानून निर्माण र संशोधनलाई आफूले प्राथमिकतामा राखेको बताउनु भएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐनलाई नयाँ विधेयककै रूपमा अघि बढ़ाइने बताउनुभयो। शान्ति सुरक्षासँग सम्बन्धित अन्य कानूनलाई पनि समयानुकूल परिमार्जन गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो। मन्त्री लेखकले प्रहरी ऐन समय समयमा परिमार्जन भए पनि 2012 पुरानो ऐनले संगठन चलेको बताउनुभयो। परिवर्तित सन्दर्भका आधारमा नयाँ विधेयक चाँडै अघि बढ़ाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो। कानून निर्माण सरकारको प्राथमिकता गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो। यो सुदूरपश्चिममा बजेट शून्यताको 16 दिन आयोजनामा काम ठप्प दलहरू रमिते कारोबारको मुख्य समाचारको शीर्षक हो। यो बजेट शून्यताका कारण आमदानी र खर्च दुवै रोकिएपछि सुदूरपश्चिम प्रदेशमा पूर्वाधार विकासका काम ठप्प भएका छन्। आधा महिना भन्दा बढ़ी बजेट शून्यता भएर सबैतिर अस्तव्यस्त हुँदा पनि राजनैतिक दलहरू रमिते बनेका छन्। बजेट शून्यताका कारण योजनाहरूको पूर्व तयारी क्रमागत योजना र बहुवर्षीय योजनाको काम प्रभावित भएको छ। भुक्तानी दिन बाँकी रहेका र थप स्रोत सुनिश्चितता गरी अगाडि बढ़ाउनुपर्ने पूर्वाधार विकासका काम रोकिएको पूर्वाधार विकास मन्त्रालयका सचिव सुरत कुमार बमले बताउनुभयो। सुदूरपश्चिममा बजेट शून्यताको 16 दिन आयोजनामा काम ठप्प दलहरू रमिते कारोबारको मुख्य समाचारको शीर्षक हो। यो शेयर बजारमा नयाँ कीर्तिमान 22 अर्बको कारोबार शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। नेपालको शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। कारोबार मूल्यका दृष्टिकोणले एकै दिन सबैभन्दा धेरै करिब 22 अर्ब रूपियाँ मूल्य बराबरको शेयर किनबेच भएर हिजो कीर्तिमान कायम भएको नेप्सेले जनाएको छ। 191 कम्पनीको शेयर मूल्य बढ़दा हिजो एकै दिन 21 अर्ब 91 करोड़ 15 लाख रूपियाँको कारोबार भएको हो। शेयर बजारमा नयाँ कीर्तिमान 22 अर्बको कारोबार नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो। यो एमसीसी नेपालका तीनवटै सब स्टेशनको ठेक्का सम्झौता शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा समाचार छापेको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट एमसीए नेपालले 400 केभी न्यू दमौली सब स्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरेको छ। हिजो आयोजित कार्यक्रममा एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र टेक्नो कम्पनीका व्यापार निर्देशक राजीव अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। तनहुँ स्थित सब स्टेशनको निर्माण लागत 3,88,00,000 डलर रहेको छ। एमसीसी नेपालका तीनवटै सब स्टेशनको ठेक्का सम्झौता कान्तिपुरको अर्थपृष्ठको समाचारको शीर्षक हो। 77 जिल्लामा फल्ने कोदो खेतीमा उपेक्षा शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। सरकारले धान मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ। यी बालीको उत्पादन बढ़ाउन वर्षेनी अर्बौंको रासायनिक मल आयात हुने गरेको छ। तर मल कम लाग्ने र सिंचाई पनि धेरै आवश्यक नपर्ने बहुगुणी कोदोलाई भने सरकारले सधैं उपेक्षामा राखेको छ। रैथाने बाली कोदो लगाउन धान जस्तो मनसून कुर्नु पर्दैन। पाखोबारी र कम उर्वरा शक्ति भएको जग्गामा पनि सजिलै लगाउन सकिन्छ। धानको विकल्प कोदो हो। अन्य बाली भन्दा कम लागतमा उत्पादन गर्न सकिन्छ। खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले भन्नुभयो। जलवायु परिवर्तनको दृष्टिले कोदोलाई मुख्य प्राथमिकतामा राख्नु आवश्यकता पनि हो। तर सरकारले सधैं उपेक्षा गरेको छ। 77 जिल्लामा फल्ने कोदो खेतीमा उपेक्षा कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। चितवन निकुञ्ज घुम्ने पर्यटक बढ़े शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा समाचार छ। गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढ़ेका छन्। स्वदेशी तथा विदेशी गरी 3,06,837 जनाले निकुञ्ज घुमेका छन्। अघिल्लो आर्थिक वर्षमा 2,79,000 निकुञ्ज घुमेका थिए। चितवन निकुञ्ज घुम्ने पर्यटक बढ़े कान्तिपुरले अर्थपृष्ठमा समाचार छापेको छ। कार्यक्रम अखबारमा अब सम्पादकीय सरकारको मार्गचित्र शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। प्रतिनिधि सभामा दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली असार 30 गते मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुनुभए लगत्तै प्रतिनिधि सभाबाट दुई तिहाई भन्दा बढ़ीको विश्वासको मत समेत प्राप्त गरिसक्नु भएको छ। चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त ओलीले दुई वर्ष आफू प्रधानमन्त्री रहने स्पष्ट गरिसक्नु भएको छ। प्रतिनिधि सभामा पहिलो र दोस्रो ठूलो दल बीचको समीकरणका कारण वहाँको यो कार्यकाल यसअघिका कार्यकाल भन्दा भिन्न हुने आम अपेक्षा छ। प्रधानमन्त्री स्वयंका अभिव्यक्तिले पनि यसको पुष्टि गरिसकेका छन्। वहाँले मंगलबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सबै मन्त्री र सचिवलाई मुलुकको समृद्धि सुशासन र नागरिक मैत्री सेवा प्रदान गर्न सुस्पष्ट निर्देशन दिनुभयो। 26 बुधे निर्देशन जारी गर्नुहुँदै नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्नुका साथै समृद्धि र विकासको नयाँ युग आरम्भ गर्न सम्बद्ध सबैले उच्च मनोबल र आत्मविश्वासका साथ काम गर्न कार्यकारीले दिएको निर्देशन सरकारको आगामी दिनको सुस्पष्ट मार्गचित्र समेत हो। सरकारको मार्गचित्र गोर्खापत्रको सम्पादकीयको शीर्षक हो। यो सुशासनका लागि सदाचार शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ। स्वास्थ्य बीमाको बिग्रेको स्वास्थ्य शीर्षकमा अन्नपूर्णको सम्पादकीय छ। सरकार त्रिवि असमझदारी बढ़न नदेऊ शीर्षकमा कान्तिपुरले सम्पादकीय बनाएको छ भने खर्च गर्ने शैली बदलौं शीर्षकमा कारोबारको सम्पादकीय रहेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।